व्यापार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकै गर्दा सबैको ध्यान त्यतैतिर केन्द्रित भएको छ। दलहरू पनि चुनावी अभियानमा व्यस्त छन्। निर्वाचन आयोगले यसअघि नै आचार संहिता जारी गरिसकेको छ। आचार संहिता उल्लंघन गर्नेलाई कार्यवाही समेत गर्ने प्रक्रिया अगाडि बढ़ाइसकेको अवस्थामा निर्वाचनमा निष्पक्ष भयरहित र स्वतन्त्र ढंगले मतदान गर्ने वातावरण बनाउन संचारकर्मीको पनि महत्वपूर्ण भूमिका हुन्छ। विभिन्न खाले भ्रामक समाचारले मतदातालाई प्रभावित पार्न सक्छ। यस्तो अवस्थामा पत्रकारले कसरी सकारात्मक भूमिका खेल्न सक्छन्, कर्मीको भूमिका कस्तो हुनुपर्छ, आज हामी यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार विपुल पोखरेल। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
निर्वाचन भनेको लोकतन्त्रको एउटा आधार स्तम्भ पनि हो। यस्तो अवस्थामा निर्वाचनलाई स्वच्छ निष्पक्ष भइरहेको ढंगले अगाडि बढ़ाउनको लागि संचार कर्मीको पनि महत्वपूर्ण भूमिका हुन्छ। यस्तो अवस्थामा पत्रकारले कस्तो भूमिका खेल्न सक्छन्, कसरी अगाडि बढ़ाउन सकिन्छ यसलाई?
निश्चय पनि निर्वाचन भनेको एउटा राष्ट्रिय उत्सव पनि हो। हरेक नागरिकहरूलाई कसरी यो प्रक्रियामा जोड्न सकिन्छ र नागरिकको अभिमतबाट अब एउटा नयाँ संसद निर्माण गरेर राज्य सञ्चालनको चाहिँ एउटा प्रक्रियालाई अगाडि बढ़ाउन सकिन्छ भन्ने चाहिँ विषयमा सबै यसमा यो प्रक्रियामा जोड़िनुपर्छ र लोकतन्त्रको उच्चतम अभ्यास पनि हो। त्यसकारण निर्वाचनलाई यहाँले भने जस्तै शान्तिपूर्ण स्वच्छ भयरहित बनाउने सन्दर्भमा मीडियाले पनि आफ्नो ढंगले भूमिका खेल्न पर्छ। उसका भूमिका खेल्ने प्रशस्त चाहिँ तपाईँको जिम्मेवारीहरू दायित्वहरू हुन्छन् र खास गरी निर्वाचनबाट नागरिकको आफ्नो विवेकमा आधारित परिणाम निस्कियोस् भन्ने अपेक्षा सबैको हुन्छ। यो लोकतन्त्रमा विश्वास गर्नेहरूको अपेक्षा हुन्छ र मीडियाले चाहिँ त्यही कुरालाई बढी चाहिँ तपाईँको केन्द्रित गर्न सक्नुपर्छ। नागरिकहरूलाई कसरी चाहिँ तपाईँको आफ्नो विवेकको प्रयोग गरेर चाहिँ निर्णयमा पुग्ने वातावरण निर्माण हुन्छ। जस्तो आचार संहिताको पालनाका सन्दर्भको मोनिटरिङको कुरा, सरकारले नागरिकलाई मतदान केन्द्रसम्म पुग्ने सन्दर्भमा गराएको सुरक्षा प्रबन्धको सन्दर्भको कुरा, राजनीतिक दलहरूले के अरे यो घोषणा गरेका आफ्ना प्रतिबद्धता पत्र होइन प्रतिज्ञा पत्र अब के नाम दिने गरिया छ, करार पत्रसम्म पनि नाम दिया छ, ती पत्रहरू भनौँ अथवा दलहरूका एजेण्डाका बारेमा नागरिकहरूमा प्रशस्त रूपमा चाहिँ छलफल हुने वातावरण निर्माण, यो तीनवटा कुरामा खास गरी मीडियाले यति बेला भूमिका खेल्नुपर्छ। आचार संहिताको पालना भए नभएको निर्वाचन आयोगको भूमिकालाई हेर्नु पर्यो, सुरक्षाका सवालमा सरकारको भूमिकालाई हेर्नु पर्यो, राजनीतिक दलका एजेण्डाहरूका बारेमा नागरिकमा प्रशस्त छलफल गर्ने अवसर दिनु पर्यो। यो तीनटा कुरामा फोकस भएर मीडियाले काम गर्ने हो भने नागरिकहरू एउटा निर्भयका साथ मतदान केन्द्रमा पुग्ने र आफूलाई चाहेको एजेण्डाका आधारमा आफूले तय गरेको दललाई भोट हाल्ने परिस्थिति निर्माण गर्छ। यसका लागि मीडियाको महत्वपूर्ण जिम्मेवारी हुन्छ।
त्यो भूमिका नेपालका मीडियाले खेल्न सकेका छन् कि छैनन्? यहाँ त नेपाल पत्रकार महासंघको अध्यक्ष भएर पनि काम गर्नुभयो, सल्लाहकार पनि हुनुहुन्छ,
खेल्न सकेका छन्। नेपालको मीडियाको विशेषताहरू हामीले खेलाउँदै हेर्यौं भने नेपालको मीडियाहरू खास गरी लोकतन्त्रको पक्षमा, नागरिक अधिकारको पक्षमा सधैँ एउटा पक्षधर शक्ति भएर चाहिँ उभिँदै आएको छ। यो नेपालको मीडियाको क्यारेक्टर हो र आजको दिनमा भन्दाखेरि जुन सोसल मीडियामा आएको कन्टेन्टका आधारमा पत्रकारिता पनि बायस हो भनेर चाहिँ एउटा न्यारेटिभ बनेको छ। सबभन्दा पहिले यो न्यारेटिभ पनि चिर्ने अर्को एउटा दायित्व फेरि नेपालको मेन स्ट्रिमको मीडियाको पनि छ। अहिले सोसल मीडियामा आएका कन्टेन्टहरू व्यक्ति आफूले आफूलाई लागेको आधारमा बनाएका सामग्री हुन्। ती सामग्रीको आधारमा मीडिया कुन बाटोमा छ भनेर मूल्याङ्कन गर्न पनि मिल्दैन र ती भावना ती कन्टेन्टको आधारमा नागरिकले ए यस्तो रहेछ भनेर पूर्ण रूपमा त्यसमा विश्वास गरिहाल्ने स्थिति पनि हुँदैन। तर जुन चाहिँ एउटा सम्पादकीय नीतिसहितको र तपाईँको एउटा भनौँ न जवाबदेही, अब जवाबदेहीको अर्थ के भन्छ भने निश्चित उसको अफिस छ, निश्चित उसका स्टाफहरू छन्, उसको निश्चित लिखित सम्पादकीय पोलिसी छ र त्योबाट आएको कन्टेन्टको बारेमा चाहिँ कसै कहीँ कतै कसैलाई गुनासो भएपछि उसले अपिल गर्ने ठाउँ छ, त्यसको चाहिँ कानूनी उपचार खोज्न सक्ने ठाउँ छ। त्यस्तो संस्थालाई मात्रै हामी चाहिँ मीडिया भनेर मान्न सक्छौँ, पत्रकारिता गर्ने एउटा टुल्स भाँडोको रूपमा त्यसलाई मान्न सक्छौँ। र त्यस्ता मीडियाहरूबाट अहिले पनि प्रभावित भएका समाचार सामग्रीहरूलाई हेर्नुभयो भने नेपालको मीडियाले हामीले भने जस्तो नागरिकहरूलाई विवेकपूर्ण मतदानका लागि प्रेरित गर्ने, सरकारलाई सुरक्षाका सवालमा घजघचाउने र निर्वाचन आयोगलाई आचार संहिताको मोनिटरिङदेखि लिएर व्यवस्थापकीय पक्षमा चाहिँ तिम्रो काम यस्तो भएको छ भनेर चाहिँ सच्चिन अथवा चाहिँ राम्रो कामको प्रेरित गर्नका लागि चाहिँ काम गरिराखेको अवस्था छ। तर मेन स्ट्रिमको मिडिया भनौँ अथवा मैले भने जस्तो जवाफदेह मिडियाहरूमा चाहिँ तपाईँको नजर नलगाउने र सोसियल मिडियामा आएका व्यक्तिले आफूलाई लागेको आफ्नो मनको कुरा आफ्नो कुण्ठा आफ्नो आक्रोश आफ्नो रिसलाई आधारित बनाएर चाहिँ तपाईँको दुई तीन सेकेन्डको जुन भिडियो बनाउँछ कन्टेन्ट क्रिएट गर्छ त्यसलाई नै मिडिया हो भनेर चाहिँ जुन नेगेटिभ बसाल्न खोजिया छ त्यो नेगेटिभ चिर्ने फेरि अरू कसरी छ भने यो पनि मिडियाले नै चिर्ने हो। तपाईँ र मेरो यो संवादले पनि कहीँ न कहीँ कोही न कोही एउटा नागरिकले लाग्न सक्छ कि हो त गएर होइन मेन स्ट्रिमको मिडियाभन्दा बाहेक म सोसियल मिडियाको कन्टेन्ट मात्रै हेरेर धारणा त बनाइरहेको
छ। पछिल्लो समय सोसियल मिडियाभन्दा पनि अगाडि चाहिँ जो आफूले ठूला भन्ने सञ्चार माध्यमहरू छन् ती अगाडि बढेका छन् उहाँहरू पनि अब त्यही भाइरल बन्ने दबाउमा अगाडि बढेको त्यस्तो कुराहरू सुनिन्छन् आरोप लाग्दै आएको छ यसमा कतिको सत्य
त्यही त एउटा एउटा पपुलिजमको चाहिँ तपाईँको समस्या के हो भन्दाखेरि यो लोकप्रियतावाद अथवा प्रियतावाद भनेर भनिन्छ प्रियतावादमा रमाउने चाहिँ एउटा एउटा मनोविज्ञान मान्छेमा कता कता हुन्छ होइन म यथार्थ र मेरो क्षमता योग्यताका आधारमा प्रस्तुत हुने कि म पनि प्रियतावादका आधारमा अरूको वा वा खोज्ने चाहिँ तपाईँको ढंगले चाहिँ प्रस्तुत हुँ भन्ने कुराको विवेकपूर्ण निर्णय मैले गर्ने हो। त्यसले गर्दा यहाँले भने जस्तो मिडियाहरू पनि सोसियल मिडियामा आएका व्यक्तिका कुण्ठा आक्रोश झोक होइन तपाईँको चर्को स्वरबाट प्रभावित भएर आफ्नो चाहिँ तपाईँको एउटा परम्परागत अथवा आफ्नो जुन स्टाइल हो त्यसमा पनि परिवर्तन गरेर आएको छ यसलाई मोनिटरिङ गर्ने काम फेरि प्रेस काउन्सिलले गर्न सक्नुपर्छ होइन यो अहिलेको सन्दर्भमा यहाँले भने जस्तो सबै त्यस्तो भयो भनेर भन्न मिल्दैन होइन तर के भन्दाखेरि त्यो हावा कता कता मेन स्ट्रिमको मिडियामा छ यो फेरि कस्तो छ भने चाहिँ हाम्रो समाजमा के छ भने रिसर्च नगरेर भनिदिने ए मेन स्ट्रिम पनि त्यस्तै हावा कुरा गर्न लायो भनिदिने अब कहाँ कुन मिडियाले हावा कुरा गर्यो भनेर चाहिँ हामीले भन्न नसक्ने हावा कुरा गर्यो भने यसको यसले यहाँनिर हावा कुरा गर्यो भने चाहिँ आइडेन्टिफाई भयो जस्तो हामी त्यसको लागि त कानुनी उपचार अथवा उसैलाई प्रश्न गर्न सक्छ मैले जवाबदेही मिडियाको कुरा गरिराखेको छु उसैलाई प्रश्न सोद्धाखेरि उसले जवाब दिनुपर्ने हुन्छ तपाईँलाई हिजै आजको तपाईँको प्रश्नको आशय पनि मैले बुझिहाल्छु होइन यो सर्वेक्षणका नाममा चाहिँ केही कन्टेन्ट हिजो आएको छ मेन स्ट्रिमकै मिडिया भन्नेमा आएको छ अब त्यसका सन्दर्भमा निर्वाचन आयोगको प्रश्न दृष्टिकोण चाहिँ यो सर्वेक्षणको चाहिँ पहिले नै हाल्नुहुन्न भन्ने चाहिँ छँदैछ होइन तर यसमा संसारभरिको स्कुल अफ थर्क के हो भन्नुहुन्छ भने फेरि सर्वेक्षण गर्न पाउने कि नपाउने मिडियाले भन्ने सन्दर्भमा संसारमा दुई धार छन् होइन यो बहसकै विषय हो पाइन्छ भन्ने धार पनि छ पाइन्न भन्ने धार पनि छ नेपालमा पनि त्यो बहस भइराखेको हो तर निर्वाचन आयोगले पाइन्न भनेर प्रश्न बनाइसकेपछि त्यसलाई मान्नुको अब विकल्प छैन बहस गर्न सकिन्छ होइन तर त्यसलाई मान्न चाहिँ पर्यो अब हामीले के अरे सार्वजनिक गर्न मिल्दैन भनेर भन्नु पर्यो र जुन संस्थाले मैले संस्थाको नाम लिएन अहिले जुन संस्थाले अहिले सर्वेक्षण गरिरहेको छ त्यही संस्थाले विगतमा के गरिरहेको थियो भन्दाखेरि मतदान लगत्तै होइन मतगणना प्रारम्भ भएपछि रिजल्ट आउनु त तपाईँको दुई तीन दिन तीन चार दिन त लाग्छ नि त हो त्यो बीचमा बरू हामीले गरेर सर्वेक्षण आधारमा यस्तो छ है भनेपछि नागरिक त प्रभावित हुँदैन नि त मतदाता त प्रभावित हुँदैन नि त तर उनीहरूले चाहिँ के भने आफ्नो रिसर्चको सत्य के हो भनेर चाहिँ एउटा फ्याक्ट चेक गर्ने हिसाबले पनि मतदान भइसकेको पछि होइन 21 गते बेलुका 5 बजे जब चाहिँ बक्सा बन्द हुन्छ त्यसपछि यी अहिले गरेका सर्वेक्षणका चाहिँ तपाईँको न्युजहरू दिँदाखेरि त्यसले के प्रभावित पार्दैन र हाम्रो के पत्रकारिताको हाम्रो आचार संहिताले के भन्छ भने कहीँ चाहिँ तपाईँको न्याय प्रक्रियामा तहकात प्रक्रियामा प्रभावित हुने समाचार नदिने भने त हाम्रो आचार संहिताले पनि भन्छ नि त त्यसले गर्दा यो त न्याय प्रक्रिया हो नि जनताले 5 बजेसम्म भोट हाल्दाखेरि त उनीहरूले त विवेकपूर्ण मत बनाएर आँखा चिम्लेर आफूलाई सोचेर आफ्नो सोचेर आफ्नो फ्युचर सोचेर आफ्नो सन्तानको फ्युचर सोचेर एजेन्डाहरूमाथिको चाहिँ डिस्कसनलाई चाहिँ तपाईँको मेमोरीमा राखेर निर्णय गर्ने हो नि त त्यो पनि त न्याय प्रक्रिया हो नि त एउटा तर त्योभन्दा अगाडि नै एलजी छ र एलजी दैन भनेर कसैले भन्यो भने त इन्फ्लुएन्स हुन्छ प्रभावित हुन्छ नि त त्यसले गर्दा प्रभावित गर्ने गरी कन्टेन्ट चाहिँ तपाईँको प्रभावित गर्नुहुन्न भन्ने आज ढंगले नै निर्वाचन आयोगको आचार संहिताले राख्यो र पत्रकार हाम्रो आफ्नो आचार संहिताको सारमा पनि त्यो कुरालाई चाहिँ हामीले भेट्न सक्छौँ त्यो छाप्न सक्छौँ।
त्यसो भए नेपालका संचारकर्मी र संचारगृहहरूले एजेन्डा सेटिङ गर्छन् भन्ने लाग्दै गरेको आरोपमा केही सत्यता छ?
अनि यो एजेन्डा सेटिङ गर्नु गलत हो भन्ने जुन नेरेटिभ बसायो त्यही नै गलत हो। एजेन्डा सेटिङ गर्न मिल्छ, एजेन्डा सेटिङ गर्न पाइन्छ। एजेन्डा सेटिङ चाहिँ तपाईँको एउटा के भन्दाखेरि हामीले जुन बाटो लिइराखेका छौँ त्यसमा नागरिकको ओपिनियन के छ, नागरिकको रिएक्सन यसमा के आउँछ भनेर चाहिँ तपाईँको त्यो चेक गर्न त मीडियाले पाउँछ, पाउनुपर्छ होइन। एजेन्डा सेटिङको जुन हामीले नकारात्मक व्याख्या गरिराखेका छौँ त्यो ढंगले हेर्नुहुन्न। एजेन्डा त तपाईँको समाजमा चाहिन्छ र यो समाजले त्यो एजेन्डाको बारेमा आफ्नो दृष्टिकोण के भन्छ त होइन। तपाईँलाई कुनै बेला भनौँ के अरे सम्माननीय त्यति बेलाको चाहिँ प्रधानमन्त्री भनौँ अथवा आन्दोलनकै कमान्डरै हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइरालाले होइन गणतन्त्रमा जाने कि नजाने भनेर चाहिँ तपाईँ उहाँले चाहिँ तपाईँको धेरै ट्रायल गर्नुभयो नि त, आफ्ना कार्यकर्तालाई बोल्न लगाउनुभयो, कार्यकर्ताभित्र पनि दुई फ्याक्सन लाएर बोल्न लाग्नुभयो, मिडियामा उहाँले चाहिँ भन्नुभयो, मिडियालाई नदिने भनेर चाहिँ तपाईँको अलिकति भेन्टिलेट मात्रै होस् भनेर कहीँ बोल्नुभयो, ती सबैले हेर्दाखेरि के हो भन्दाखेरि गिरिजाप्रसादले गणतन्त्रमा जान खोजिरहेछ कि छैन भनेर चाहिँ क्वेसन पनि हो उहाँप्रति। तर उहाँले के चाहनु भन्दा मेरो यी रिएक्सनको प्रतिक्रिया के आउँछ भनेर हेर्नु पर्यो, मिडियामा आएको प्रतिक्रिया हेर्दाखेरि उहाँ गणतन्त्रमा जान सकिन्छ भनेर कन्फिडेन्टली अगाडि बढ्नुभयो।
होइन, हिजोको मिसन पत्रिका यता एजेन्डा सेटिङले आन्दोलनका कुरा गर्नुभयो, मैले निर्वाचनको कुरा गरेँ।
होइन, निर्वाचनमा पनि होइन, एजेन्डा सेटिङ भने यसो गर्न पाइने यसो गर्न पाइने भन्ने हुँदैन। एजेन्डा सेटिङको प्रिन्सिपल के हो भन्ने हो भने हामीले चाहिँ तपाईँको उठाउन खोजेको कुरा नागरिकले त्यसलाई चाहिँ के अरे स्वीकार दिनु स्वीकार दिनु भने टेस्ट गर्ने कुरा हो होइन, त्यो आधारमा चाहिँ तपाईँको भनौँ के भन्छ नि एक स्टेप अगाडि भएर अर्को स्टेपमा जम्प गर्ने भने जस्तो हामी त्यहाँ जम्प गर्नसम्म पुग्ने अवस्था वातावरण छ कि छैन भनेर चेक गर्ने कुरा। त्यही भएर एजेन्डा सेटिङको पनि गुड प्र्याक्टिस र ब्याड प्र्याक्टिस हुन्छ। तपाईँले ब्याड प्र्याक्टिसको कुरा गर्नुभयो तर एजेन्डा सेटिङको गुड प्र्याक्टिस पनि हुन्छ नि, त्यो गुड प्र्याक्टिसेसतिर चाहिँ हाम्रो ध्यान चाहिँ बढी केन्द्रित हुने हो भने यो एजेन्डा सेटिङसित डराउनु पनि पर्ने स्थिति हुँदैन।
त्यसो भए मतदातालाई सूचनामूलक र निष्पक्ष समाचार अथवा जानकारी दिनुको लागि पत्रकारहरूले कस्तो कस्तो मापदण्ड अपनाउनु पर्ला, कसरी अगाडि बढ्नु पर्ला, हामीले यी कुराहरू गर्यौँ नि विष्णु कुरा गर्दै गर्दाखेरि, विशेष एजेन्डा सेटिङका कुराहरू होइन, त्यो फेक न्युजका कुराहरू सबै कुरा गर्दै गर्दाखेरि अगाडि त बढ्नै पर्ने हुन्छ, कसरी अगाडि बढ्नु पर्ला?
त्यसमा निश्चित रूपमा यहाँले भने जस्तो अझ अहिलेको चुनावमा त हामीले योभन्दा अगाडि नभोगेका चाहिँ एउटा चुनौतीहरू पनि भोग्ने स्थिति छ, जस्तो तपाईँको एआईको कुरा छ होइन, यो डिप फेकको कुराहरू छ, यो नयाँ चुनौती हो, योभन्दा अगाडिको चुनावले यो व्यवहार थिएन। तर यसरी निर्वाचन आयोगले चाहिँ यी चुनौतीहरूमा त्यति जति ध्यान दिनुपर्ने त्यति ध्यान दिएको छैन, अझै पनि समय छ यो के अरे डिप फेकलाई चेक गर्ने होइन, यो प्रविधिलाई प्रविधिले काट्छ नि त होइन, लोहा लोहाको काट्दा आयो भने जस्तै प्रविधिलाई प्रविधिले काट्ने हो, त्यसले गर्दाखेरि त्यो ढंगको मेकानिजम बनाउन निर्वाचन आयोग अझै पनि गम्भीर हुन जरूरी छ, नम्बर एक कुरा। नम्बर दुई कुरा, मिडियाले दिने कुरा भनेको त हाम्रो आफ्नो पत्रकारहरूको आफ्नो आचार संहिता जुन छ त्यसको सार त्यसको मर्मलाई नै क्यारी गरेर निर्वाचन आयोगले आचार संहिता बनाएछ, त्यसलाई पनि हामीले थप बोझ बान्न हुँदैन। हामीले आफूले अभ्यास गरिरहेको आचार संहितालाई कडाईका साथ पालना गर्यौँ भने अन्तत त्यो निर्वाचन आयोगले अपेक्षा गरेको जस्तो पत्रकारिता पनि हुन्छ निर्वाचनको मुखमा। त्यसले गर्दा तथ्यमा आधारित हामीले चाहिँ सामग्री पस्कने हावा अफवाहका पछि नलाग्ने होइन, यो तपाईँको वाहवाहीको र यो प्रियतावादको चाहिँ तपाईँको मुहबाट सम्पूर्ण रूपमा पत्रकारिता मुक्त हुनु पर्यो होइन, र तपाईँको एजेन्डाका बारेमा छलफल होइन, अनुहार नयाँ अनुहार कि पुरानो अनुहार, उमेर गति के गति भन्ने डिस्कसनलाई भन्दा पनि प्रायोरिटी हामीले एजेन्डामा होइन, अब कसो हो त होइन, जस्तो जेन्जी मुभमेन्टको के अरे एजेन्डाहरू के थिए सरी त्यसलाई क्यारी गर्ने सन्दर्भमा दलहरूको चाहिँ धारणा दृष्टिकोण के छ त त्यसमा बढी चाहिँ एजेन्डामा बढी चाहिँ डिस्कसन गर्नुपर्ने हो। यो इलेक्सन चाहिँ एक किसिमले भन्नुहुन्छ भने एजेन्डामै बढी केन्द्रित भयो भने भोलिको शासकीय स्वरूप सुधार्ने सन्दर्भको कुराहरू होला, हाम्रो भ्रष्टाचार मुक्त गर्ने सन्दर्भमा कस्ता कानूनहरू आवश्यक हुन्छन् भन्ने सन्दर्भको कुराहरू होला, तपाईँको के अरे यो एउटै व्यक्ति पटक पटक चाहिँ तपाईँको सत्ता र चाहिँ तपाईँको राज्यका सेवा सुविधाबाट लाभान्वित हुने अवस्थाबाट चाहिँ जुन विरक्त भएको नयाँ पुस्ता छ उनीहरूको सम्बोधन एड्रेस गर्नका लागि होइन, त्यो ती अवसरहरूमा चाहिँ सबैको समान पहुँचका लागि कस्तो कानून निर्माण गर्नुपर्ने हो, त्यो यति बेला त धेरै कुराहरू कानून बनाएरै बाँध्नुपर्ने अवस्था छ। यो मुभमेन्ट पछाडिको जुन विकसित मनोविज्ञान छ त्यसलाई सम्बोधन गर्नका लागि कतिपय सन्दर्भमा संविधान संशोधनकै पनि आवश्यकता छ। यो संविधान संशोधन त यो जेएनजी मुभमेन्टभन्दा पहिले नै दलहरूले महसुस गरेर गठबन्धनकै बेला एजेन्डै बनाएका कुरा हो। त्यसले गर्दा संविधान संशोधनदेखि लिएर कानून नयाँ कानून निर्माण गर्ने सन्दर्भमा कस्ता कानून आवश्यक छ भन्ने सन्दर्भको बहस मिडियाले यति बेला केलाउनु पर्ने हो, त्यसमा पनि इन्टरेक्टिभ चाहिँ तपाईँको बनाउनु पर्ने हो नागरिकहरूलाई, नागरिकको अभिमतहरू त्यसमा ल्याउनु पर्ने हो। तपाईँ सांसद भएपछि तपाईँले कस्तो कानून बनाउने अथवा कस्तो कानूनमा तपाईँको रुचि छ भनेर अहिले त हामी उम्मेद्वारलाई सोध्ने पहिलो प्रश्न यो हुनुपर्छ भन्ने मन लाग्छ। तपाईँ यो संसदमा जानुभयो भने तपाईँ नयाँ कुनै कन्सेप्टको कानूनको तपाईँसित अवधारणा छ कि अथवा यस्तो कानून बन्नुपर्छ भन्ने पक्ष लिनुहुन्छ कि कानूनतिरको तपाईँको होइन, यो नयाँ के अरे माग एजेन्डा अथवा यो मनोविज्ञानलाई सम्बोधन गर्नका लागि कुन कानून कस्तो कानून आवश्यक छ भन्नेमा तपाईँको धारणा छ भनेर चाहिँ तपाईँको प्रश्न सोध्नुपर्ने बेला हो। अब अहिले पनि हामीले कुलो नालो बनाउँछ कि बनाउन, पुललाई बजेर छुट्याउनुहुन्छ कि छुट्याउन, एयरपोर्ट बनाउँछ कि बनाउन, यी त तपाईँको डे टु डे तपाईँको यो कार्यकारीले गर्ने कामहरू हुन् होइन। व्यवस्थापिका संसदले गर्ने काममा तपाईँको कन्ट्रिब्युसन के हुन्छ भनेर हामीले प्रश्नै बनाउन सकेका छैनौ।
यहाँले भने जस्तो एजेन्डाका कुराहरूमा योजनाका विषयमा कुराकानी गर्नुभन्दा पनि अहिले फेक न्युजहरू दुष्प्रचारहरू भइरहेका छन्, एआईबाट चाहिँ विभिन्न किसिमका भिडियोहरू फोटोहरू भाइरल भइरहेका छन्, यसले सहरका मतदातालाई पनि चिन्न गाह्रो भइरहेको बेला ग्रामीण क्षेत्रका जो चाहिँ अलिकति प्रविधिसँग नजिक छन् त्यस्ता मतदातालाई फेरि अझै बढी प्रभाव पार्ने हुन्छ
निश्चित रूपमा मैले
अझै समस्या चुनौती छ नि त यो बेला त संचार गृहहरूले संचार कर्मीहरूले रणनीति बनाएर अगाडि जानुपर्ने हो यो त देखिँदैन
होइन यसमा चाहिँ तपाईँको निर्वाचनको मुखमा हामीले सरकारको प्रशासन पुलिससँग अपेक्षा गर्नुहुन्न निर्वाचनको मुखमा निर्वाचन आयोगलाई नै हामीले सशक्त बनाउने हो र निर्वाचन आयोगसँगै यी ढंगका चुनौती फेस गर्ने तिमीसँग के छ भनेर प्रश्न गर्ने हो यो प्रश्न मीडियाले नै गर्न सक्छ होइन त्यसले गर्दाखेरि यहाँले भने जस्तो डिपफेकबाट नागरिकहरू प्रभावित हुने जुन अवस्था छ अल्गोरिदम भन्ने एउटा नयाँ शब्द यो बेला चलिरहेको छ त्यो अल्गोरिदमको चाहिँ तपाईँको असर नागरिकको मस्तिष्कमा पर्यो भने एउटा सही जनमत आउँछ भन्न हामीले सक्दैनौँ यो अल्गोरिदम भनेर के भन्नुहुन्छ भने एउटा कुनै चाहिँ तपाईँको अम्मलीले पहिलो दिन जुन अमल गर्छ होइन त्यो अमलको सरको पहिलो दिन तान्छ र त्यसले अन्तत त्यसलाई जब के गर्छ भने फोक्साको क्यान्सरसम्म पुर्याउँछ नि त अल्गोरिदम भनेर त्यही हो एउटा रहरमै अथवा कुनै एउटा लहरमै चाहिँ तपाईँको उसले तानेको एक सरको चाहिँ तपाईँको धुवाले उसलाई चाहिँ तपाईँको अन्तत अम्मली बनाएर क्यान्सरसम्म पुर्याउँछ होइन त्यसले गर्दाखेरि यो 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 सोसियल मिडियाले पनि अहिले अल्गोरिदम चाहिँ संसारभरि यसको बडो चिन्ताको विषय छ एउटा एउटा कुनै व्यक्तिले आफ्नो कुण्ठा पोखेको कुरालाई नै पत्ताउँदै अनि त्यही व्यक्तिले चाहिँ जहाँ पुर्याउन खोज्छ होइन सब खराब हो भने नेगेटिभ बसाल्ने हो कि यो मात्रै ठिक हो भने नेगेटिभ अनि मान्छे त्यहीँनिर लत लागेर चाहिँ तपाईँको जाने जुन अवस्था छ यसबाट चिर्नका लागि निर्वाचन आयोगले संरचनागत रूपमा फेक न्युजहरू होइन डिपफेकहरू तीलाई कन्ट्रोल गर्ने मेकानिजम त बनाउनु पर्छ सँगसँगै यहाँले जुन मेन स्ट्रिमको मिडियाको कुरा गर्नुभएको छ यो मेन स्ट्रिम मिडिया भन्ने मेन स्ट्रिम शब्द ठिक कि बेठिक भन्ने बहस पनि छ मतलब जवाबदेही मिडिया जवाबदेही मिडिया हामीले जवाबदेही मिडिया भन्ने आशय हाम्रो जवाबदेही मिडियाको हो जुन मिडियाले जवाब दिनुपर्छ जवाब दिन सक्छ त्यो मिडियाले चाहिँ यस्ता कन्टेन्टहरूले पार्ने असरका बारेमा चाहिँ पनि बहस चलाउनु पर्छ होइन सोसल मिडियामा आएको कन्टेन्ट मिडिया कन्टेन्ट होइन भन्ने कुरा मिडियाले नै भनिदिनुपर्ने अवस्था चाहिँ आएको छ तपाईँहरू मलाई चाहिँ कुनै कुरामा कसैसँग चाहिँ असन्तुष्टि भयो भने तपाईँहरू मलाई चाहिँ गफ गरेर के अरे आफ्नो मनको कुण्ठा पोखेर सोसियल मिडियामा एउटा क्लिप हाल्नु र अहिले रेडियो नेपालको स्टुडियोमा बसेर तपाईँहरू मैले कुरा गर्नु धेरै आकाश भिन्नको फरक छ होइन यहाँ तपाईँको सम्पादकीय पोलिसी अन्तर्गत तपाईँले प्रश्न गर्नुहुन्छ मैले मेरो नागरिकलाई भोलि जवाब दिनुपर्छ म यहाँबाट निस्किँदाखेरि सुन्ने मान्छेले तपाईँले यस्तो भन्नुभयो के हो भनेर भन्दाखेरि जवाब दिनुपर्छ भन्ने आधारमा जवाब दिन्छु होइन एउटा चाहिँ तपाईँको परिपक्व विचार दृष्टिकोण निर्माण गर्नका लागि तपाईँ हाम्रो संवाद उपयुक्त होला तर हामी चिया पसलमा गएर कसैलाई मनज्ञ गाली गरेर त्यही भिडियो पोस्ट गर्यौँ भने होइन अब तपाईँको अनि कसैले मलाई प्रश्न सोध्यो भने किन त्यस्तो बोल्नु भने मलाई झोक्सले बोल्दै भन्छु म जवाबदेही हुनु पर्दैन त्यही भएर सोसियल मिडियाका लागि बनाइने कन्टेन्टलाई जवाबदेही हुनु पर्दैन तर यो तपाईँको रेस्पोन्सिबल मिडियाका लागि के अरे बोलेको कुराको लागि जवाबदेही हुनुपर्छ त्यसले गर्दाखेरि जवाबदेही मिडिया सुन्ने अभ्यास गरौँ म नागरिकलाई पनि के अपिल गर्छु भने तपाईँले जुन के अरे डिभाइसबाट मोबाइलबाट ल्यापटपबाट ट्याबबाट के प्रयोग गर्नुहुन्छ त्योबाट जुन सोसियल मिडियाका कन्टेन्ट सुनिरहनु भएको छ त्यसमा अलिकति यता के अरे एउटा उसमा साइटमा जानुहोस् जिम्मेवार मिडियाका प्रशस्त साइटहरू भेटिन्छन् त्यो जिम्मेवार मिडियाका साइट क्लिक गर्नुभयो भने तपाईँले के सत्य के गलत ती थाहा पाउनुहुन्छ त्यसले गर्दाखेरि अलिकति चाहिँ त्यो अभ्यास त्यही डिभाइस चलाउने अभ्यास पनि मोबाइलमा के अरे सोसियल मिडिया मात्रै नहेरौँ मोबाइलमा तपाईँको अहिले त सबै के अरे एरिया नेपालमा हामीले कुरा गरिराखेको कुरा पनि तपाईँको के अरे त्यसमा सुन्न सकिन्छ होइन अनि अन्य चाहिँ तपाईँको रेस्पोन्सिबल मिडियाहरूको चाहिँ तपाईँको लिङ्कहरू त्यहाँ पाइन्छ त्यो हेरेर धारणा बनाऊ भन्ने म आग्रह गर्न चाहन्छु र मेनिसको मिडियाले पनि त्यो बहस पनि चलाउनुपर्छ
मेन स्ट्रिम मिडियाले यो बहस चलाउनुपर्छ भन्ने कुरा गर्दै गर्दा यहाँले चाहिँ निर्वाचन आयोगले चाहिँ अलि राम्रोसँग चाहिँ हेर्नुपर्छ आचार संहिताको कुरा गर्नुभयो होइन र संचारकर्मीको भूमिकाको बारे पनि यहाँले बताउनुभयो तर निर्वाचन भनेको एउटा उत्सव हो सबै मिलेर यसलाई सफल बनाउनुपर्छ यसमा चाहिँ सधैँ हामी नागरिक समाजका कुरा गर्छौं यसमा त्यसको पनि केही भूमिका छ कि
निश्चित रूपमा हाम्रो नागरिक समाज
त्यो भूमिका खेल्न सकेको छ कि छैन
होइन नागरिक समाजले नेपालमा भूमिका बहुत खेलेको हो होइन 62 आन्दोलनमा खेल्यो 46 सालकोमा खेल्यो भनौँ न 46 सालको आन्दोलनपछि चाहिँ बनेको अन्तरिम सरकारमा त नागरिक समाजको तर्फबाट नै सरकारमा मन्त्रीहरूसम्म पनि जानुभयो 62-63 नागरिक समाजले ठूलो एउटा लोकतन्त्र गणतन्त्रको पक्षमा चाहिँ तपाईँको जनमत निर्माण गर्ने प्लेटफर्मै दियो तर अहिले भन्नुहुन्छ भने जेन्जी मुभमेन्ट पछाडि भन्नुहुन्छ भने नागरिक समाजको एउटा सशक्त उपस्थिति देखिया छैन र अब ठ्याक्कै निर्वाचन भए हुनाले नागरिक समाज पनि कस्तो हाम्रो समाजमा के छ भन्छ भने एउटा सिभिल स्पेक्स भन्छ कि होइन एजेन्डाका आधारमा मात्रै छलफल गर्ने संख्या हाम्रो देशमा निर्माण हुनै सकिन, हाम्रो देशको समस्या र एजेन्डाका आधारमा निर्माण गर्ने समूह नै वास्तवमा नागरिक समाज हो। यहाँ त चुनाव आएपछि त्यो चुनावमा म टिकट पाइहाल्छु कि होइन, म अवसर पाइहाल्छु कि, यो पार्टीको प्रचार गरेर भने सरकार बनायो भने केही लाभ हुन्छ कि भन्ने मनोविज्ञानबाट कता कता हामी धेरै ग्रसित छौँ।
अनुहार हेरेर
त्यो आधारमा चाहिँ सिभिल सोसाइटी चाहिँ इलेक्सनको बेलामा चाहिँ त्यति प्रभावकारी र त्यति सशक्त देखिन सकेका छैन। विगत मैले 46 कुरा गरेँ, तर त्यो पनि निर्वाचन अगाडि हुने निर्वाचनको माहौलमा त्यो नहुने अहिले पनि समस्या भन्नुहुन्छ भने त्यही छ। तर अहिले चाहिँ के थियो भने मैले अघि भने जस्तै यो निर्वाचन नयाँ मनोविज्ञानका साथ हुन लागेको निर्वाचन हो। जेएनजी मुभमेन्ट पछाडि त्यो मनोविज्ञान र त्यो मनोविज्ञानलाई सम्बोधन गर्ने एजेन्डाका बारेमा सिभिल सोसाइटीले प्रशस्त छलफल गराउन सक्नु पर्थ्यो, प्रशस्त अन्तर्क्रिया गराउन सक्नु पर्थ्यो। होइन अब गाउँ गाउँ जाने भन्छन्, अब गाउँ गाउँ नगए पनि जहाँबाट चाहिँ तपाईँको के अरे मेसेज डेलिभर गर्न सकिन्छ तीन ठाउँहरूमा गर्न सकिन्थ्यो। होइन एरिया नेपालमा एप्रोच राख्न सक्थ्यो, यहाँको म्यानेजमेन्ट लगाएर सिभिल सोसाइटीको मान्छेहरूले हामी एजेन्डामा छलफल गर्न चाहन्छौँ, हाम्रो चाहिँ सेड्युलमा हालिदिनुहोस् न त प्रोग्राम इन्टरभ्यू हालिदिनुहोस् भनेर यहाँको म्यानेजमेन्टले पनि दिन्छ। होइन त्यो प्र्याक्टिस चाहिँ नागरिक समाजले गर्न सकिन, यो चाहिँ एउटा दुःखद पक्ष हो।
दलहरू आफूलाई चाहिँ मतदान के अरे मत मागिन गइरहेको अवस्था, होइन नागरिक समाज पनि यहाँले भने जस्तै विभिन्न समूहमा विभक्त भएको अवस्था, यो अवस्थामा चाहिँ संचारकर्मीलाई पनि काहीँ न काहीँ आरोप लाग्दै आएको छ। तर पनि संचारकर्मीले आफ्नो संचारकर्म गर्नुपर्ने अवस्था छ। दबाव र प्रभावका बीचमा संचारकर्मीले कसरी निष्पक्ष पत्रकारिता गर्न सक्छन्?
होइन कसरी भन्ने कुरै भएन, पत्रकारिता गर्ने पनि निष्पक्ष गर्नुपर्छ। पहिले त्यो कुरामा आफू क्लियर छ कि छैन संचार गर्नु, पहिलो प्रश्न संचारकर्मीलाई नै गर्ने हो। तपाईँ दबाव अभावमा प्रभावित भएर कसैको चाहिँ पक्ष दर्ता लिने हो कि तपाईँ निष्पक्ष पत्रकारिताको धर्म निर्वाह गर्दै होइन आफूलाई परिपक्व बनाउने हो भन्ने प्रश्न गर्ने हो। त्यसकारण यो यो पछिल्लो उत्तर नै सबै पत्रकारले दिनुपर्छ। र अर्को कुरा के भन्नुहुन्छ भने पत्रकारिता कर्म हो, होइन यो अनुहार होइन, होइन त्यसले गर्दाखेरि उसको कर्ममा पत्रकारिता छ कि छैन हेर्ने हो। ऊ दिउँसो कहाँ गएर बस्यो, कुन पार्टी कार्यालयमा बस्यो, कुन पार्टीको नेतासित फोटो खिच्यो भन्ने आधारमा भन्दा पनि उसको कर्म होइन, उसले सम्पादन गरेको सामग्री, उसले निर्माण गरेको सामग्री, उसले तयार गरेको स्क्रिप्ट पत्रकारिताको, हाम्रो चाहिँ तपाईँको 14 बजे जुन आचार संहिता छ पत्रकार महासंघको, त्यो आचार संहिताको परिधिभित्र छ कि छैन भनेर चाहिँ हेरेर मूल्याङ्कन गर्ने हो। र पत्रकारले पनि अरू तिम्रो निजी जीवन जे जे गर गर त्यो तिम्रो इच्छाको कुरा होला, तर तिमी यो त फल्लाको पार्टीको मान्छेले चाहिँ यसले के लेखा होला र भनेर तिम्रो नाम र तिम्रो अनुहार देख्दै होइन, एउटा चाहिँ तपाईँको सामान्य पाठक अथवा दर्शक श्रोताले चाहिँ तपाईँको सामग्री सुन्ने अवस्था नआउने कुरा निर्माण नगर्नुहोस् पत्रकारहरूले पनि त्यो भन्ने हो। तर हाम्रो ध्येय त के हो भन्नुहुन्छ भने नागरिकलाई तथ्यपरक होइन यथार्थमा आधारित सूचना दिने ध्येयमै केन्द्रित रहेर पत्रकारिताले काम गर्ने हो, पत्रकारले काम गर्ने हो। त्यो कुराबाट विचलित चाहिँ हुन्न। र यस्तै बेलामा मैले भने राज्यका अन्य संरचना भन्दा पनि निर्वाचन आयोग यस्तोमा चाहिँ अलिकति प्रोएक्टिभ हुनुपर्छ। तर अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै, नागरिकको अधिकारको सम्मान गर्दै, लोकतान्त्रिक एउटा भ्यालुजहरूलाई प्रहार नगरेर होइन यो 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 मोनिटरिङको पार्टमा चाहिँ निर्वाचन आयोग थप प्रोएक्टिभ चाहिँ हुन जरुरी छ।
हजुर, निर्वाचनको रिपोर्टिङ आफैमा पनि चुनौतीपूर्ण हो, अन्य रिपोर्टिङ भन्दा पनि यो देशको भविष्यसँग जोडिएको कुराहरू पनि हो। यो विषयमा रिपोर्टिङ गर्दै गर्दाखेरि पत्रकारहरूले अरू रिपोर्टिङभन्दा फरक ढंगले गर्नुपर्ने हुन्छ र आफ्नो सुरक्षाका कुराहरू पनि आउँछन्
निश्चित रूपमा।
यसमा चाहिँ पत्रकार महासंघ लगायतका जो योसँग सम्बन्धित संस्थाहरू छन् नि, यिनीहरूले कसरी भूमिका निर्वाह गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ यसलाई? हामी कुराकानीको अन्त्य भूमिका छ
एकदम नै। यसमा त तपाईँको पहिले सबभन्दा पहिले त जो पत्रकारिता कर्म गरिराखेका छ पत्रकार महासंघ भन्नुभयो भने उसका सदस्यहरू होइन, उनीहरूलाई नै हाम्रो आचार संहिताप्रति अलिक केन्द्रित हो, निर्वाचनको बेलामा हाम्रो दायित्व यो हो भनेर थप सेन्सिटाइज गराउने, थप उनीहरूलाई जिम्मेवार बनाउने, थप सचेत गराउने काम गर्नुपर्छ, अभियानकै रूपमा लैजानुपर्छ होइन। निर्वाचन आयोगसँगको सहकारीमा पत्रकार महासंघले देशभरि त्यस्तो अभियान पहिले पनि चलाउँथ्यो, अब अहिले पनि चलाउने प्रक्रियामै होला। नम्बर एक कुरा त्यो गर्नुपर्छ। नम्बर दुई कुरा, सुरक्षा थ्रेट हुन सक्छ, त्यसकारण एकदम 24 घण्टा चाहिँ तपाईँको आँखा र कान खोलेर पत्रकार महासंघ जस्ता संस्थाहरूले होइन देशभरि चाहिँ तपाईँको मोनिटरिङ गर्नुपर्छ। र कहीँ कतै थ्रेटको चाहिँ सम्भावना आयो, कहीँ कतै कोही साथी असुरक्षित छ भनेपछि राज्य निर्वाचन आयोग र स्थानीय प्रशासनलाई चाहिँ तपाईँको तत्काल खबर गर्ने गरी त्यो ढंगको मेकानिजम बनाउनुपर्छ। र तेस्रो र सबभन्दा महत्वपूर्ण कुरा भनेको चाहिँ इलेक्सनबाट नागरिकले आफूलाई मन लागेको विवेकपूर्ण निर्णय गर्न सक्ने अवस्था निर्माण गर्नका लागि अघि भने जस्तो सुरक्षाका हिसाबले होइन एजेन्डाका हिसाबले र तपाईँको निर्वाचन आयोगले बनाउने एउटा व्यवस्थापकीय चाहिँ तपाईँको परिवेश परिबन्धको आधारमा चाहिँ त्यो विवेकपूर्ण मतदान गर्न सक्ने परिस्थितिको निर्माण गर्नका लागि यस्ता संस्थाहरू पत्रकारहरूले भूमिका खेल्नुपर्छ। र अन्तिम एक लाइन के भन्दाखेरि अधिक से अधिक नागरिकहरू मतदान केन्द्रमा कसरी के गरेपछि पुग्छन् भन्ने कुरामा नै बढी फोकस हुनुपर्छ, किनभने अत्यधिक नागरिकको सहभागितामा भएको निर्वाचनले नै वास्तविक जनमत तय गर्छ।
हुन्छ पूर्व दाजुजी, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
यो अवसरका लागि यहाँलाई पनि धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार विपुल पोखरेलसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।